360 में डॉलर की कीमत में इजाफा पाकिस्तान के ऑटो सेक्टर के लिए भी तबाहकुन और गाड़ियों की सेल्स और इसकी सनअत से मुंसलिक कारोबार भी शदीद मुतासर बेरोजगारी में इजाफा वॉइस ऑफ अमेरिका के वॉशिंगटन स्टूडियोज में आप सबको खुश आमदीद आप देख रहे हैं प्रोग्राम व्यू 360 और मैं हूं असदुल्लाह खालिद। पाकिस्तान में मौशी बहरान की वजह से इस माली साल में सरकारी अंदाजे के मुताबिक मईशत की शरह नमू 0.29% रहने का इम्कान है यानी आधे फीसद से भी कम और मईशत में इस सुस्त रवि का असर मुल्क में तकरीबन हर तरफ दिखाई देता है। इस माली साल के पहले 10 माह में बड़ी सनअतों की पैदावार में 25% कमी हुई। गाड़ियों का शोबा या ऑटो सेक्टर भी बुरी तरह से मुतासर होने वाले शोबों में शामिल है। पड़ोसी मुल्क भारत में और यहाँ अमरीका में ऑटो सेक्टर किस तरह से परफॉर्म कर रहा है आज के प्रोग्राम में हम इसी हवाले से बात करेंगे। गुज़िश्ता 10 माह में पाकिस्तानी रुपए के मुकाबले में डॉलर की कीमत तकरीबन 2 गुना हो गई है जिसकी वजह से मुल्क की ऐसी तमाम सनअतें जिनकी पैदावार का इन्हिसार दरामदात पर था अपने कारोबार जारी रखने में मुश्किलात का सामना कर रही हैं। इसकी वजह से बेरोजगारी में भी इजाफा हुआ है और मुख्तलिफ अंदाजों के मुताबिक इस शोबे से 3 लाख से ज्यादा नौकरियां खत्म हो चुकी। रवा माली साल के पहले 10 महीने यानी जुलाई 2022 से लेकर अप्रैल 2023 तक पाकिस्तान में नई गाड़ियों की फरोख्त 1 साल पहले के मुकाबले में आधी रह गई है। पिछले माली साल के पहले 10 माह में तकरीबन 2,28,000 गाड़ियों के मुकाबले में इस साल सिर्फ 1,15,000 के लगभग नई गाड़ियां फरोख्त हुई। गाड़ियों की फरोख्त में कमी की कई वजूहात हैं लेकिन इनमें सबसे नुमाया कीमतों का बढ़ना, शरह सूद में इजाफे की वजह से गाड़ियों की फाइनेंसिंग में मुश्किलात, पेट्रोलियम मसनूआत की कीमतों में इजाफा और इसके अलावा कारों के प्लांट्स की बंदिश भी शामिल है। पाकिस्तान में गाड़ियां बनाने और असेंबल करने वाली बाज़ कंपनियों ने इस साल दरामद शुदा पुर्जों की किल्लत और मांग में कमी की वजह से अपने प्रोडक्शन प्लांट्स मुतअद्दद बार चंद दिनों के लिए बंद भी किए और अपने मुनाफे को बरकरार रखने के लिए तकरीबन 4 से 5 बार बड़ी कार बनाने वाली जो फैक्ट्रीज हैं उन्होंने गाड़ियों की कीमतें भी बढ़ाई। पाकिस्तान में अगर हम नई गाड़ियों की कीमत पर नजर डालें तो मकबूल तरीन गाड़ियों में टोयोटा करोला की कीमत 61 लाख से शुरू होती है जबकि होंडा सिविक की कीमत 86 लाख से, सिटी की 48, सुजुकी ऑल्टो की 22 और टोयोटा यारिस की इब्तदाई कीमत 45 लाख से शुरू होती है। मुल्क में मौशी बदहाली से गाड़ियों की सनत से जुड़े अफराद भी शदीद मुतासर हुए हैं। ऑटोमोबाइल इंडस्ट्री के माहरीन का कहना है कि महंगाई के साथ साथ डॉलर के मुकाबले में रुपए की कद्र में कमी की वजह से यह सनत बहुत बुरी तरह से मुतासर हुई है। नसरुल इस्लाम की रिपोर्ट।
अदनान मुजफ्फर गुज़िश्ता 25 साल से इस्लामाबाद में बतौर मैकेनिक काम करके अपने खानदान के लिए रोजी कमा रहे हैं। पाकिस्तान में मौशी बहरान की वजह से दूसरे शोबा है जिंदगी की तरह उनके जरिया मुआश पर पूरा असर पड़ा है। अदनान कहते हैं कि उनके वर्कशॉप के अहाते में अब ज्यादातर लोग गाड़ियाँ ठीक कराने के बजाय सिर्फ पार्किंग के लिए ही लाते हैं।
पहले ये होता था कि हम लोग गाड़ी वाले को टाइम देते थे कि आप फलाना टाइम आ जाए और वो हमारा वेट करता था, ठीक है। अब ये है कि सुबह से लेकर शाम हो जाती है, हम गाड़ी वाले का वेट करते हैं कि वो कब आएगा और वो कब काम कराएगा हमसे। पहले सारे दिन रूटीन में हम 4-5-6 गाड़ियों काम कर लेते थे, अभी ये रूटीन है कि दिन में एक गाड़ी या हो सकता है कि हफ्ते में एक गाड़ी का काम करें।
पाकिस्तान में एक बरस के दौरान महंगाई ने तमाम रिकॉर्ड तोड़ दिए हैं और इसकी शरह में मुसलसल इजाफा हो रहा है। वफाकी इदारा शुमारियात की जारी करदा ताज़ा तरीन रिपोर्ट के मुताबिक महंगाई की शरह 45.49% पर पहुंच गई है। अदनान मुजफ्फर समझते हैं कि उनके कस्टमर्स की कमी का ताल्लुक उनके मौशी हालात हैं।
पहले कस्टमर आता था वो गाड़ी की चाबी देता था, वो कहता था यार ये काम कर दो, फोन पे बता दिया सर ये भी है ये भी है, वो कहता था जो समझ आती है आप कर दें। लेकिन अभी यही है कि कस्टमर सर पे खड़ा होकर काम कराता है, वो कहता है यार जो जरूरी चीज़ है वो चेंज करो, जो गैर जरूरी है प्लीज आप मेहरबानी करें वो चेंज ना करें।
महंगाई की वजह से गाड़ी रखना अब कोई आसान काम नहीं, इसलिए मुतवसत तबके में कार खरीदने के रुझान में कमी आई है जिससे न सिर्फ आम सार्फीन बल्कि ताजिर बरादरी भी परेशान हाल है।
मैं आपको बताता चलूं कि लेट्स सपोज के फॉर द लास्ट 6 मंथ्स हमारी जो सेल्स हैं ऑलमोस्ट 50% डाउन हुई है और इसमें हमें सर्वाइव करने के लिए कुछ हमारा स्टाफ जो उसको ले ऑफ करना पड़ा है, कुछ फाइनेंशियल कट्स भी लगाए हमने।
कारों के कारोबार से मुंसलिक अफराद का कहना है कि मौजूदा हालात में गाड़ियों की प्रोडक्शन में खातिरख्वाह कमी वाकई हुई है। इसकी बड़ी वजह 1 साल के दौरान डॉलर के मुकाबले में रुपए की कदर में 100 रुपए से ज्यादा की कमी और बैंकों के ज्यादा मार्कअप को भी करार देते हैं।
फाइनेंसिंग तो उस टाइम ना होने के बराबर है सर, फाइनेंसिंग का एक बहुत बड़ा कंट्रीब्यूशन था हमारी सेल में, लेकिन इस टाइम पर तो फाइनेंसिंग बिल्कुल नहीं है, میں اس کو کوئی پرسنٹیج کو دے نہیں سکتا, فائنانسنگ رہی نہیں. صرف آٹو انڈسٹری سے ہٹ کر آپ کسی بھی چیز پہ, لوگوں کو اس سے زیادہ اپنی بیسک نیسیسریز کی زیادہ فکر ہے, جس میں ان کے فوڈ آئٹمز ہیں, جس میں کہ ان کی گروسریز ہیں, ان کی میڈیکل ہے, وہ اپنی بیسک چیزوں کی طرف زیادہ مقبوض ہو گئے. کیونکہ یہ لگژری آئٹم ہے اور یہ وہ آئٹم تھا جو افورڈیبلٹی میں آتا تھا, لیکن اس ٹائم پہ اس کی پرائسز بہت زیادہ اوپر جا چکی ہیں.
ان نامساعد حالات کے باوجود عدنان مظفر کو اچھے دنوں کی امید ہے. وہ ملک بھر میں مہنگائی اور بے روزگاری کی غیر یقینی صورتحال کو وقتی مشکل قرار دیتے ہیں. ان کے مطابق آنے والے دنوں میں ملکی سیاسی حالات کی بہتری کے ساتھ ساتھ معاشی صورتحال بھی پٹری پر آ جائے گی, جس کے بعد ان کا کام بھی ایک مرتبہ پھر سے پہلے کی طرح چل پڑے گا. نظر الاسلام, وائس آف امریکہ, اسلام آباد.
گزشتہ چند سالوں میں کووڈ کی وبا کے دوران اور اس کے بعد بھی امریکہ میں گاڑیوں کی قیمتوں میں اضافہ ہوا ہے, اور اس کی ایک بڑی وجہ گاڑیوں میں استعمال ہونے والی کمپیوٹر چپ کی عدم دستیابی تھی. امریکہ میں عموماً نئی گاڑی لینے کے بعد اگلے 3 سال کے دوران انشورنس کمپنیوں کے ڈیٹا کے مطابق اس کی قیمت میں 30% سے زیادہ کی کمی ہوتی ہے, لیکن کووڈ کے دوران مارکیٹ میں کم گاڑیاں ہونے کی وجہ سے پرانی گاڑیوں کی قیمتوں میں کمی تقریباً رک گئی, بلکہ کچھ کیسز میں پرانی گاڑیوں کی قیمتوں میں اضافہ بھی دیکھا گیا. حال ہی میں جے ڈی پاور کی ایک رپورٹ میں بتایا گیا ہے کہ اب ایک بار پھر امریکہ میں نئی گاڑیوں کی مارکیٹ بہتر ہو رہی ہے. عالمی وبا سے پہلے گاڑیوں کی قیمتوں کا حساب رکھنے والی ایک کمپنی کیلی بلو بک کے مطابق نئی کار کی اوسطاً قیمت تقریباً $38,000 تھی, جو کہ اب بڑھ کر $49,000 تک پہنچ گئی ہے. اگر ہم امریکہ میں ملنے والی ہونڈا سیوک کی قیمت کا پاکستانی قیمت میں موازنہ کریں تو یہ گاڑی امریکہ میں $23,700 میں ملتی ہے, اور سرکاری ریٹ پر اگر ہم روپوں میں اس کو تبدیل کریں تو یہ تقریباً 70 لاکھ روپے کی رقم بنتی ہے. صرف چند سال پہلے پاکستان کی آٹو انڈسٹری یعنی گاڑیاں بنانے والی صنعت ایشیا میں سب سے تیزی سے ترقی کرنے والی صنعت مانی جاتی تھی, لیکن رواں سال ملک میں گاڑیوں کی فروخت میں نمایاں کمی دیکھی گئی اور اب اس صنعت کو اپنی بقا کے خدشات لاحق ہیں. اس کی وجہ کیا ہے؟ کراچی سے محمد ثاقب نے جاننے کی کوشش کی.
کرونا وبا کے بعد یعنی مالی سال 2022 میں پاکستان میں کار سازی کی صنعت میں ریکارڈ پیداوار ہوئی, لیکن رواں سال معاملات بالکل الٹ ہیں. پاکستان میں مجموعی معاشی صورتحال انتہائی خراب ہونے کا براہ راست اثر اس صنعت پر بھی پڑا اور گاڑیوں کی فروخت میں نمایاں کمی دیکھی گئی, اور اس کی کئی وجوہات میں سے ایک درآمدات پر لگائی جانے والی پابندیاں بتائی جاتی ہیں.
ہمارے لیے ہرڈلز آئی کہ آپ کی ایل سیز, کیونکہ آپ کا فائنینشیل جو پوزیشن تھی یا ریزرو تھے وہ ریڈیوس ہونے لگے, تو آپ کی تھوڑی بہت سختی شروع ہوئی. جولائی آنورڈس امپورٹ ریسٹرکشنز لگنا شروع ہوئیں, وہ بڑھتے بڑھتے آج اتنی بڑھ گئی کہ آپ کی بڑی لمیٹڈ کوانٹیٹی ہے جس کو آپ امپورٹ کر پا رہے ہیں, کیونکہ انڈسٹری پاکستان کی 75 ایئرز میں لوکلائز تو ہو نہیں پائی. 60% یا 70% ہمارا بیس را مٹیریل بھی ہم امپورٹ کر رہے ہیں.
ماہرین کا کہنا ہے کہ ایک جانب روپے کی قدر گرنے کی وجہ سے گاڑیوں میں استعمال ہونے والے درآمد شدہ خام مال کی قیمتیں بہت زیادہ بڑھ گئیں, جبکہ دوسری جانب اسٹیٹ بینک کی جانب سے قرض کی شرح سود بڑھانے سے لیزنگ اور فائنانسنگ کم ہوئی, اور سب سے بڑھ کر مہنگائی کے باعث عام آدمی کی قوت خرید میں کمی واقع ہوئی.
دا کاسٹ آف فنڈس جو ہیں وہ بھی بہت ہائی ہو گئے. تو آپ دیکھیں 21% ڈسکاؤنٹ ریٹ پہ جو کہ آپ کہہ رہے ہیں کہ اگلی مانیٹری پالیسی میں 1 بیسس پوائنٹ ایک اور بڑھانے کی امید ہے, تو دیٹ ول ٹچ ٹو 22%. تو لیزنگ کاسٹ بہت بڑھ گئی, جس کی وجہ سے ڈیمانڈ لو ہو گئی, گاڑیاں اتنی سیل نہیں ہو رہی, کیونکہ کون 26-27% فائنانسنگ پہ لیز پہ گاڑی لے گا.
ایک کمفرٹ ہے جس کو آپ حاصل کر رہے ہوتے ہیں, تو اس کے لیے آپ کے پاس فائنینشلی پوزیشن آپ کی اچھی ہوتی ہے تو آپ اس کو اویل کرتے ہیں, ادروائز آپ نہیں لے پائیں گے. آج یہی کنڈیشن ہے کہ ہمارا مڈل کلاس یا لوور مڈل کلاس کے لوگ, حد تک کہ اب آپ کہیں گے اپر کلاس جو مڈل کلاس کی ہے, وہ بھی سفید پوش جو لوگ ہیں وہ نہیں اس قابل کہ ابھی آپ کی گاڑیاں لے سکیں یا موٹر سائیکل لے سکیں.
پاکستان میں تیار ہونے والی گاڑیوں کے اکثر اسپیئر پارٹس بھی یہیں تیار ہوتے ہیں, اور اس سے لاکھوں افراد کا روزگار وابستہ ہے. لیکن گاڑیوں کی طلب میں کمی کے باعث بہت سی ایسی صنعتیں یا تو بند پڑی ہیں یا پھر یہاں پر کام انتہائی محدود ہو چکا ہے.
ہماری انڈسٹری میں جو انمپلائمنٹ ہوئی ہے آلریڈی ہوئی ہے, مگر شاید اتنی تیزی سے لوگوں نے نہیں کی, लोग एक्सपेक्टेशन थी या उम्मीद थी कि हम आने वाले महीनों में बेहतरी की तरफ चले जाएंगे। तो अनएम्प्लॉयमेंट शायद जोर पकड़ेगी आपके अगले सेशन में, जुलाई टू दिसंबर के पीरियड में, अगर हम वॉल्यूम यही नज़र आता है और हमें वॉल्यूम ये दिखता है।
कितनी शटडाउन हो रही है, इनकी प्लांट्स बंद हो रहे हैं बिकॉज ऑफ द नॉन अवेलेबिलिटी ऑफ द सीकेडी किट जो कि इनका बेसिक रॉ मटेरियल है, तो जाहिर है वो फिर डिक्लाइन होती है तो अनएम्प्लॉयमेंट होती है। और काफ़ी रिट्रेंचमेंट भी ऑटोमोबाइल सेक्टर ने किए हैं पिछले 6 से 9 महीनों में बिकॉज ऑफ द लोअर डिमांड एंड प्रोडक्शन।
लेकिन अब हल क्या है? इस शोबे से मुंसलिक माहिरीन का कहना है कि जब मुल्क के पास ज़र मुबादला के ज़खायर कम हों, दूसरी जानिब लोगों को मुलाजमतें फराहम करने और सनत का पहिया रवा रखना भी ज़रूरी हो, तो फिर ऐसे में मुल्क को मकामी पैदावार को बढ़ाने की ज़रूरत होती है, जिसके लिए सहूलियात की फराहमी और पॉलिसी बनाना हुकूमती तरजीह होनी चाहिए। मोहम्मद साकिब, वॉइस ऑफ अमेरिका, कराची।
पाकिस्तान में जब भी गाड़ियों की कीमतों या मेयार की बात करते हैं, भारत के साथ उसका मवाजना किया जाता है। भारत की ऑटो सेक्टर के बारे में पॉलिसी कहती है कि दुनिया की कोई भी कंपनी जो भारत में अपनी गाड़ी फरोख्त करना चाहती है, उसे अपना प्लांट मुल्क में लगाने के अलावा पहले 5 साल के दौरान ही 22% तक पार्ट्स भारत के अंदर तैयार करने होते हैं, यानी 5 साल में 22% लोकलाइजेशन। इसी वजह से भारत में तमाम बड़े आलमी ऑटोमेकर्स को स्टेयरिंग से लेकर इंजन तक मुल्क के अंदर ही बनाने पड़ते हैं। इसके अलावा भारत में लोकल ब्रांड्स भी मौजूद हैं। पाकिस्तान और भारत में अगर हम बुनियादी तौर पर गाड़ियों की कीमतों का मवाजना करें, तो पाकिस्तान में डॉलर के साथ ही गाड़ियों की कीमतों के बढ़ने की एक बड़ी वजह जो है हमें नजर आती है। पाकिस्तान में होंडा सिविक की कीमत भारतीय रुपयों के मुकाबले में अगर हम देखते हैं तो तकरीबन 30 लाख रुपए भारतीय रुपए बनती है, लेकिन 30 लाख भारतीय रुपयों में आपको हमसाया मुल्क में MG या हुंडई की टुसॉन या किया कार्निवल तक मिल जाती है। एक बड़ा कारोबार जो गाड़ियों की सनत से जुड़ा है वो कार डीलर्स का है। मुल्क में हर साल तकरीबन 2.25 लाख गाड़ियां बनती हैं, जो कि 23 करोड़ की आबादी के लिहाज से एक बहुत ही कम नंबर है। पाकिस्तान में हर 1,000 अफराद के पास 8 से 10 कारें हैं, इसीलिए सेकंड हैंड कार्स की मार्केट भी पाकिस्तान में बहुत बड़ा कारोबार है। इस वक्त हमें कराची से HM शहजाद ज्वाइन कर रहे हैं, चेयरमैन हैं ऑल पाकिस्तान मोटर डीलर्स एसोसिएशन के, उनसे मजीद बात करते हैं। शहजाद, क्या तब्दीली आई है गुज़िश्ता चंद सालों में आपकी सेल्स में?
देखें, सबसे बड़ा जो प्रॉब्लम है पाकिस्तान के अंदर, हम आज तक इंडस्ट्री नहीं बने, हम ऐसे भी।
HM शहजाद से हम दोबारा बात करने की कोशिश करते हैं।
असेंबलर्स हैं, हम मैन्युफैक्चरर नहीं बने आज तक। आज सुजुकी को 40 साल, टोयोटा होंडा को आज 35-35 साल का अरसा हो गया, लेकिन हम असेंबली इंपोर्ट करने के, तो वो पिछले जमाने की हुकूमतें और मौजूदा हुकूमतों को मैं इसका कसूरवार ठहराऊंगा कि हमने आज तक इनको मैन्युफैक्चरिंग के लिए क्यों तैयार। आज अगर हम मैन्युफैक्चरर होते, जैसे अभी आपने अपनी रिपोर्ट में कहा कि हमसाया मुल्क में 100% मैन्युफैक्चरिंग है, हमारे मुल्क में मैन्युफैक्चरिंग नहीं है। आज अगर मैन्युफैक्चरर होते और दुनिया को गाड़ियां एक्सपोर्ट करके अपने मुल्क के अंदर एक बहुत बड़ा ज़रिया मुबादला लेके आ रहे होते,
तो आप समझते हैं कि पाकिस्तान में जितनी रिक्वायरमेंट है उस हिसाब से गाड़ियां अगर नहीं बन रही तो क्यों नहीं बन रही?
उसकी एक ही वजह है कि हमारा जो असेंबलर है ना, वो बहुत ज्यादा बिगड़ गया है। और वही नहीं, जो पुराना असेंबलर और नए असेंबलर सिर्फ असेंबलिंग की तरफ ही मैन्युफैक्चरिंग की तरफ कभी गए नहीं। अगर आज ये मैन्युफैक्चरिंग की तरफ हम होते हैं तो हमारे मुल्क में, देखें पाकिस्तान ऑटोमोबाइल अगर इंडस्ट्री हो ना, इंडस्ट्री तो ये एक जन्नत है, जन्नत से कम नहीं। ये वाहिद मुल्क, दुनिया का वाहिद मुल्क है जो पहले गाड़ियों की बुकिंग के अंदर पूरी पेमेंट देता है और 6 से 12 माह तक गाड़ियों की डिलीवरी मिलती है। आज जो इतना बड़ा बहरान है उसकी सबसे बड़ी वजह यह है कि इनके पास स्टॉक नहीं था, और स्टॉक ना होने की वजह क्या रही कि ये वो महदूद गाड़ियों की प्लानिंग करते थे, स्टडी स्टडी इंपोर्ट करते थे। अगर इनके पास लोगों का था, लेकिन स्टडी नहीं थी, तो आज एक एक डेढ़ डेढ़ साल पुरानी बुकिंग की गाड़ियां भी नहीं दे सके आज तक। और मैं देखे
अगर हम क्वालिटी क्वालिटी की भी बात करें, क्वालिटी भी पाकिस्तान की गाड़ियों की जो खासतौर पर पाकिस्तान में असेंबल हो रही है उस हवाले से भी काफी कंसर्न रहते हैं। लेकिन आप क्या समझते हैं हुकूमत का भी तो मौकफ होगा इस पे? आपने अगर ये बात रेज की होगी हुकूमती हल्कों में तो कुछ हुकूमत भी तो कहती होगी।
अपने मुल्क को एक इंटरनेशनली रोड सेफ्टी नहीं दे सकते, आज तक नहीं दे सके। हम हमारी सब स्टैंडर्ड गाड़ियां हैं। हम अभी जो आई थी 5 साल के लिए उसमें इनके ऊपर डाला गया था कि ये गाड़ियां एक्सपोर्ट करेंगे। जिस मुल्क के अंदर गाड़ियां असेंबल होती हों और सब स्टैंडर्ड गाड़ियां बनती हों तो एक्सपोर्ट का तो सवाल ही पैदा नहीं होता। हमारे मुल्क की अवामी हमारी लोकल असेंबल गाड़ियों से मुतमईन नहीं है। तो ये देखें, ये पूरा एक तरीके से इसको दोबारा रीऑर्गेनाइज करने की जरूरत है। हमें मैन्युफैक्चरिंग की तरफ जाने की जरूरत है, मेड इन पाकिस्तान गाड़ी बनाने की जरूरत है। आज दुनिया की महंगी तरीन हम सीकेडी एसकेडी इंपोर्ट करते हैं। अक्सर आज की हम सीकेडी एसकेडी इंपोर्ट करने के लिए मोहताज है। जब तक ये नहीं आएगी गाड़ी असेंबल नहीं होगी। गाड़ी असेंबल नहीं होगी, जिन लोगों ने गाड़ियां बुक कराई है उनको गाड़ियां कैसे मिलेगी?
तो जब और ये पास जो है डिमांड को पूरा करने के लिए रिक्वायर्ड यूनिट्स नहीं होंगे तब तक शायद यही सिलसिला चलेगा। अजब शहजाद बहुत शुक्रिया आपका, आप हमारे साथ थे। कुछ तकनीकी खराबियों की वजह से आपकी आवाज ठीक से हम तक नहीं आ पा रही थी, किसी और प्रोग्राम में आपसे फिर से बात करने की कोशिश करेंगे। पाकिस्तान की ऑटो इंडस्ट्री की मौजूदा मुश्किलात और मुल्क की ऑटो पॉलिसी के बारे में बात करते हैं समीउल्लाह तारिक से, हमें वर्मोंट से ज्वाइन कर रहे हैं। समी, पाकिस्तान में जिस तरह से ऑटो इंडस्ट्री को चलाया गया है और अगर हम 80 की दिहाई से शुरू करें, तकरीबन अभी एचएम शहजाद भी यही कह रहे थे कि 40 साल से ज्यादा अरसा हो गया है सुजुकी को पाकिस्तान में, तो सुजुकी ने पाकिस्तान में जो सरमायाकारी की तब से लेकर अब तक लोकलाइजेशन कितनी हुई है और गाड़ियों के सभी पार्ट्स पाकिस्तान में बनने क्यों नहीं शुरू हुए?
देखिए, इसके मुख्तलिफ रीजन है। सबसे बड़ा रीज़न तो ये है कि गवर्नमेंट की पॉलिसीज बहुत ज़्यादा ऑफ एंड ऑन रही हैं। एक तो ये कि जैसे अगर आपने इंडिया से कंपैरिजन किया तो एक तो इंडिया में इंडस्ट्री हमसे बहुत पहले लगी, 1940 से वहाँ पे इंडस्ट्री लग गई थी। हमारे यहाँ 70s में नेशनलाइजेशन हो गई, फिर 80s में दोबारा गवर्नमेंट ने ये प्लांट जो पार्क सुजुकी जिसकी आप बात कर रहे हैं उसमें गवर्नमेंट की शेयर होल्डिंग थी, फिर उसमें डाइवेस्ट हुआ। तो एक तो ये कि दो तीन रीज़न बड़े हैं। एक तो ये कि ऑफ एंड ऑन कभी आप दोबारा टिल्ट करते हैं यूज गाड़ी की तरफ, इंडिया में यूज्ड कार की इंपोर्ट का कोई खास वो नहीं है। फिर जो है इंपोर्ट सब्सटीट्यूशन पे इंडिया ने फोकस बहुत ज़्यादा रखा, हमने नहीं रखा। तीसरा है कि इंडिया में ओवरऑल इंडस्ट्रियलाइजेशन बहुत हैवी हुई जो कि हमारे यहाँ नहीं हुई, जिसकी वजह से बैक एंड मैन्युफैक्चरिंग हमारे यहाँ नहीं हो सकी। चौथा, इंडिया में वॉल्यूम शुरू से बहुत ज़्यादा थे क्योंकि पॉपुलेशन बड़ी थी तो वो एक बेस बनाते चले गए। पाँचवा ये कि हमारे यहाँ बैलेंस ऑफ पेमेंट के इशूज बार बार आते रहे। इंडिया में 94-95 के बाद बैलेंस ऑफ पेमेंट का इतना बड़ा इशू नहीं आया, हमारे यहाँ बार बार आता रहा, जिसकी वजह से गाड़ी की जब डिपेंडेंस इंपोर्टेड आइटम्स या रॉ मटेरियल्स के ऊपर थी तो वो उसको बहुत बड़ी हिट लगती थी।
लेकिन ये तो सारी रीजंस ऐसी हैं समी जिसके बाद से इंडस्ट्री जो है, क्योंकि ये इंडस्ट्री के करने के काम है, इसमें गवर्नमेंट के करने के काम कुछ होंगे लेकिन इतने ज्यादा तो नहीं है। अगर इंडस्ट्री उतनी प्रोएक्टिव नहीं है और इंडस्ट्री ने जिस तरह से आपने कहा कि लोकलाइज और इम्पोर्ट सब्स्टिट्यूशन पर जा सकती थी तो क्यों आपके ख्याल में इंडस्ट्री नहीं गई? बैलेंस ऑफ पेमेंट्स का इशू अपनी जगह पे लेकिन उसके बावजूद क्वेश्चन तो था लोकलाइज करने का उसको।
मेरा ये ख्याल है कि एक तो ओवरऑल हमारे यहाँ आप देखिए इंडस्ट्री में इन्वेस्टमेंट ऑन द होल हुई नहीं है, चाहे वो सिर्फ आप ऑटो को हटा के किसी भी इंडस्ट्री में ले लें तो बहुत मेजर इन्वेस्टमेंट पाकिस्तान में पिछले 10-15-20 साल में इंडस्ट्री में हुई नहीं है, सिवाय गवर्नमेंट ने जो प्रायोरिटी सेक्टर्स दिए थे जैसे कि टेक्सटाइल वगैरह में LTFF ERF वगैरह की फैसिलिटी थी। इसके अलावा जनरली एक तो इन्वेस्टमेंट हुई नहीं है, दूसरा ये कि ऑन एंड ऑफ पॉलिसीज नहीं, तीसरा कोई बहुत मेजर फॉरेन इन्वेस्टमेंट हम अट्रैक्ट भी नहीं कर सके इसके अंदर जैसे कि इंडिया ने की है। फिर बड़ी ब्रांड्स वहाँ पे सारी आती चली गई, हमारे यहाँ आई नहीं।
लेकिन मार्केट साइज तो पाकिस्तान का भी कम नहीं है समी, मार्केट साइज तो पाकिस्तान का भी 230 मिलियन की पॉपुलेशन ऑफिशियल नंबर्स के मुताबिक है। दुनिया में जब भी हम देखते हैं जितनी बड़ी इंडस्ट्रीज हैं वो किसी जगह पे अगर जाती हैं तो वो छोटी कंपनीज को छोटे कारोबारों में सरमायाकारी करती हैं ताकि उनको टेक्निकल सपोर्ट भी देती हैं ताकि उनकी सप्लाई लाइन जो है वो बहाल रहे। तो पाकिस्तान में ऐसा हुआ क्यों नहीं? आप बजा कह रहे हैं कि गवर्नमेंट की पॉलिसीज अपनी जगह पे हो सकती हैं लेकिन ऐसा एक परसेप्शन क्यों है कि ऑटोमेकर्स जो हैं वो एक्सप्लॉइट करते हैं इस चीज़ को?
देखिए, मेरा ख्याल ऑटोमेकर्स एक्सप्लॉइट तो शायद नहीं कर रहे, मतलब ये कि जाहिर है वो तो जो उनकी सिचुएशन है, यानी ये कि جتنا بہتر وہ منافع کما سکتے ہیں وہ کما رہے ہیں, کم سے کم رسک لیتے ہیں. ہر کاروبار جو ہے وہ یہی کوشش کرتا ہے. تو اس وقت چونکہ فار ایگزامپل میں اگر انڈس موٹر ہوں یا میں اگر پاک سوزوکی ہوں اور میں اگر یہ کر پا رہا ہوں کہ بغیر لوکلائزیشن کے سورسنگ میں باہر سے کر رہا ہوں اور وہ میں چلا پا رہا ہوں تو وہ کر رہا ہے. لیکن یہ کہ کسی نے بھی, یعنی اگر آپ دیکھیں بعد میں بھی جو آٹو مینوفیکچررز پاکستان میں آئے, ایون کیا, ہیونڈائی یا پھر جو چائنیز آئے, کسی نے بھی کوئی بہت میجر, یعنی اگر آپ کہیں کہ انجن کی جو ہے وہ مینوفیکچرنگ یہاں پہ اسٹارٹ کر دی ہو یا گیئر باکس کی کر دی ہو, ظاہر ہے یہ پھر بعد میں آئے. دوسرا پھر ہمارے یہاں والیومز جو ہے وہ بھی اتنے زیادہ نہیں ہیں. اگر آپ دیکھیں ابھی بھی دنیا بھر میں انجنس میں اب یہ ہو گیا ہے کہ ایک ہی مینوفیکچرر جو ہے وہ چار چار گاڑیوں کو انجنس بیچ رہا ہے. ہمارے یہاں آپ دیکھیں چائنیز گاڑیوں میں انجن کے اوپر برانڈ نیم ہی نہیں لکھا ہوتا اور وہ ایک ہی انجن جو ہے وہ پانچ مختلف گاڑیوں میں آ رہا ہے, کیونکہ انجن ایک جگہ جو بن رہا ہے تو اس کے اسکیل اور اس کی ٹیکنالوجی کو میچ کرنا پھر مشکل ہے. تو میرا خیال ہے کہ ایک تو والیومز بہت بڑا ایشو ہے. آپ صحیح کہہ رہے ہیں 230 ملین کی آبادی ہے, لیکن ہمارے گاڑیاں تو 2.5 لاکھ کی بکتی ہیں, جتنی کہ دنیا میں کسی بڑے ملک میں شاید ایک شہر میں بک جاتی ہیں.
رائٹ, تو جس طرح کی قیمتیں ہیں پاکستان میں آپ کے خیال میں یہ جسٹیفائڈ ہے؟
میرا خیال ہے کہ ایک تو قیمتیں کچھ تو ڈالر کی وجہ سے بڑھی ہیں, کچھ یہ کہ جو انسرٹنٹی اتنی زیادہ ہو گئی ہے ملک کے اندر اور یہ امپورٹس پہ جو پابندی لگی ہوئی ہے اس کی وجہ سے کچھ زیادہ ہی بڑھ گئی ہیں. یعنی 25-30%, جیسے آپ نے بتایا نا کہ 70 لاکھ روپے وہاں پہ قیمت ہے, ہمارے یہاں لگ بھگ 90 لاکھ روپے سے اوپر ہے سوک. تو ایسے جو ہے وہ کچھ زیادہ ہی بڑھ گئی ہیں ہمارے یہاں قیمتیں, اور اس میں ڈیفینیٹلی کمی کی گنجائش ہے. لیکن یہ کہ جب تک یہ حالات نارملائزیشن کی طرف نہیں جاتے اور انڈسٹری اپنی کیپیسٹی کے اوپر نہیں آتی, تو جب تک جو ہے میرا خیال ہے قیمتیں نارملائز نہیں ہوں گی.
سر میرے پاس آخری 2 منٹ ہیں, کوئکلی دو چیزیں جاننا چاہوں گا. شرح سود بڑھنے کی وجہ سے گاڑیوں کی فائنینسنگ میں کمی تو آئی ہے, وہ تو ہمیں نظر آ رہا ہے جو اب تک کے نمبرز ہیں, تو کس حد تک گاڑیوں کی کم فروخت جو ہے اس میں مہنگے قرضوں کا ہاتھ ہے؟ کوئی پرسنٹیج آپ کے سامنے ہے اور کتنی کم ہوئی ہے اس وقت فائنینسنگ کی ریشو؟
دیکھیے ایسا ہے کہ لگ بھگ پہلے 40-50% گاڑیاں آٹو فائنینسنگ پہ بکتی تھیں, ابھی پچھلے 10 مہینے سے کنزیکٹو جو آؤٹ اسٹینڈنگ آٹو فائنینسنگ کا نمبر آتا ہے وہ ڈکلائن ہو رہا ہے, اور لگ بھگ 58 بلین سے فائنینسنگ کم بھی ہو گئی ہے. اس کا مطلب یہ کہ اگر آپ دیکھیں کہ گاڑی کی قیمتیں تو لگ بھگ ڈبل ہو گئی ہیں پچھلے ایک سال سوا سال میں, اور فائنینسنگ اگر اتنی نیچے ہو گئی ہے 30% کے لگ بھگ, تو آپ سمجھیں کہ پر کار فائنینسنگ تو اویلیبل ہی نہیں. دوسرا یہ کہ آپ اسٹیٹ بینک کے ریگولیشن کے حساب سے 3 ملین سے اوپر کی گاڑی فائنینس ہی نہیں ہو سکتی, تو 3 ملین کی تو آپ کوئی گاڑی قیمت ہی نہیں ہے, اور لون بھی اگر میں لے لوں تو 3 ملین کی لون سے کوئی گاڑی فائنینس نہیں ہو پاتی, لگ بھگ اس کے اندر اپنے پیسے ہی کافی زیادہ ڈالنے پڑیں گے, تو فائنینسنگ لگ بھگ زیرو ہی ہو گئی ہے.
تو آج کے انکم لیول جو ہے وہ بھی اس میں کافی میجر رول پلے کر رہا ہے. ایک چیز لاسٹ میں صرف میں کمپیریزن کرنا چاہوں گا کہ موٹر سائیکلس کی جو صنعت ہے پاکستان میں اس نے بڑی ترقی کی ہے, اور اب ہم ایکسپورٹس بھی پاکستان کی طرف سے دیکھتے ہیں کہ ہوتی ہیں موٹر سائیکلس میں ایٹ لیسٹ, تو گاڑیاں تو پرانی صنعت ہے, گاڑیاں وہاں تک پہنچنے کی نام بڑی وجہ جو ہے آپ سمجھتے ہیں کہ سب سے بڑی سرمایہ کاری جو نہیں کی گئی بڑے پلیئرز کی طرف سے, یا گورنمنٹ پالیسیز کا زیادہ رول دونوں میں سے کیا ہے؟
موٹر سائیکل میرا خیال ہے ڈی ریگولیٹڈ زیادہ رہی ہے ایک, دوسرا یہ کہ موٹر سائیکل اتنی ہائی ٹیکنالوجی آئٹم نہیں ہے جتنی گاڑی ہے, دو, تیسرا موٹر سائیکل میں والیومز ہمیشہ سے پاکستان میں یعنی پچھلے 10 سال میں والیومز بہت اچھے ملے, 20 لاکھ سے اوپر موٹر سائیکلیں سال کی بک جاتی ہیں, اور پھر چائنیز کی انویسٹمنٹ اچھی تھی اور حیدرآباد میں ہمارا اچھا ہب بن گیا مینوفیکچرنگ کا موٹر سائیکلس کا, اس کی وجہ سے جو ہے موٹر سائیکلس میں بوم بہت اچھا آیا, اور اس میں ہمیں لوکلائزیشن بھی زیادہ ملی, جو فورن پلیئرز ہیں ان کو کمپٹیشن بھی بہت ٹف ملا, اور پرائسز بھی ریلیٹیولی کمپٹیٹیو ہیں کمپیئر ٹو گاڑیاں.
تو گاڑیوں کی صنعت کے لیے آپ کو فیوچر کس طرح کا نظر آتا ہے؟
دیکھیے ابھی تو کوئی میجر امپروومنٹ نظر نہیں آ رہی, کیونکہ ظاہر ہے اس وقت تو والیومز ہی اتنے کم ہو گئے ہیں کہ جو ایگزسٹنگ آپریشنز ہیں انہیں کو سنبھالنا مشکل ہے, تو نئی لوکلائزیشن کی طرف کہاں جائیں گے. لوکلائزیشن کے لیے ظاہر ہے ایک ویو ہونا چاہیے کہ اگلے 15-20 سال میں ہمارے والیومز بہت سگنیفیکنٹلی بڑھیں گے, ہمارے جو ہے وہ پھر یہ کہ آپ کے پاس بیک اینڈ پہ اسکل وہ والی ہونی چاہیے, اور دوسرا
بیسیکلی اسکل سیٹ کا بھی مسئلہ ہے اور انویسٹمنٹس کا بھی, اور پالیسی جو ہے وہ بھی ایک کوسچن مارک ہے. بہت شکریہ سمیع آپ کا, آپ ہمارے ساتھ تھے اور اس حوالے سے بات کر رہے تھے. ناظرین اسی پہ ختم کرتے ہیں آج کا ویو 360. اسٹے سیف, اسد اللہ خالد کو اجازت دیجیے, خدا حافظ.
روایت امروز.
روایت امروز.
شنوندگان عزیز، آل هم از شما دعوت میکنم به برنامه روایت امروز. کمکارم نجیب خلیل رو گردانیدگی میکنه. گوش بکن.
برنامه روایت امروز خوش آمدین. امیدوارستم که هفته ها و روزهای خوبی را سپری کرده باشین. در برنامه امروز البته طبق معمول روزهای سه شنبه برنامه را روی موضوعات مربوط به زنا اختصاص میتیم. وضعیت زنا در افغانستان تحت حکم روایی طالبان، و خب همونطور که از اخبار جهان شما آگاهی دارین، اخیراً از تازه ترین خبر در رابطه با زنایی بود که مسئول بخش زنان دیدبان حقوق بشر گفته که طالبان طی یک و نیم سال گذشته، تقریبا بیشتر از یک و نیم سال، با وعده هایشان برای بازگشایی مکاتب دخترانه عمل نکردند و تعهدات این گروه به خصوص هیچ گفته که ارزش ندارن. از جانب دیگه یان ایگلند، منشی عمومی شورای پناهندگان ناروی، پس از دیدار با رهبران طالبان در قندهار روز دوشنبه گفتند که این گروه با دنبال یافتن راه حل موقت برای اثرگیری کار زنان هستند. خب اما امی مسئول بخش زنا خانم هدر بار در سازمان دیدبان حقوق بشر روز گذشته در تویترش نوشته که طالبان در دوره اول حکومت داری خودم امی تعهد سپرده بودن که مکاتب دخترها باز میشه، دخترها یعنی با مکاتبشان باز میشه و تحصیلات خود ادامه میتن، ولی این کار نکردن. در برنامه امروز ما از خانم نرگس حافظ‌زاده، فعال حقوق زن و قاضی سابق محکمه استیناف ولایت بلخ دعوت کردیم که با ما در برنامه باشن و نظریات ایشان البته جویا میشیم. ببینیم که مهمان برنامه ما روی خط هستن. ما اجازه تان که ما همکار محترم کوشش میکنه که خانم حافظ‌زاده را روی خط بیارن. همونطوری که گفتیم، من فهم که نشر امو تالی که صحبت کردیم ما خانم حافظ‌زاده را از ایالت تکساس با خود داریم. با خود می داشته باشیم. باید بگویم ببخشین هنوز همکار محترم تلاش میکنه که اونا را روی خط برن. من برشان قبلا صحبت کردم، آماده هستن که با ما صحبت کنن. تا حال نتونستیم که اونا را روی خط بریم، ولی به هر حال همونطور که قبلا گفتیم مسئله مورد در رابطه با موضوعات مربوط به زن در برنامه طبق معمول روز سه‌شنبه به بحث میگیریم. اما داره که البته طالبا اما داره شما میدنین و تا حال در تقریبا 21 ماه حکومت داری خود نگفتن که مخالف تحصیل زن ها هستن یا مخالف کار از اونا هستن، مخصوصا در قسمت کار تحصیل یا مکاتب دخترها، باز شدن مکاتب دخترها. اونا همیشه گفتن که ما روی یک مکانیزم کار میکنیم، یعنی هیچ وقتی را نگفتن. ولی همونطور که قبلا من اشاره کردم، خانم هدربار مسئول دیدبان حقوق بشر، البته مسئول بخش زنا در سازمان دیدبان حقوق بشر، اونا گفتن که سر ای وعده های طالبا که میگن مکاتب باز میکنیم شبیه وعده های سابقشان است، در سابق من به منظورشان از 20 سال قبل حکومت داریشان است، که امو وقت هم اونا گفتن عملی نکردن. و حالیان میگن که ای تعهداتشان اصلا ارزش نداره، ولی از جانب دیگه خود طالبا میگن که ما سر ازی کار میکنیم. ما خوشبختانه تانستیم که میمان برنامه خود خانم نرگس حافظ‌زاده را روی خط داشته باشیم. با خود خانم حافظ‌زاده سلام به شما، خوش آمدین به برنامه روایت امروز.
علیکم سلام خانم خلیل گرامی، خرسند هستم که با شما هم کلام هستم.
تشکر از شما. ببخشید در آغاز برنامه شماره تلفنتون یکم که فکر میکنم شاید از پیش ما اشتباه شده باشه که برام کارم دادم، اما خوشبختانه تونستیم که شما رو روی خط بریم. ما خب البته ممکن است، اما آنچه که ما چیزی که گفتم شما روی خط بودین شنیدین. اما یک مسئله دیگه که البته مسئله امی برخورد تاره، شاید شما هم از این آگاهی داشته باشین که اخیرا تقریبا 4-5 روز پیشتر امی مسئله گفته شد که باید این امی برخورد طالبا به اساس یا روشی که میشه قیدگیری یا خشونت هایی که صورت میگیره، حق و حقوقشان از پیش دختر و زن ها گرفته شده، اجازه مکتب رفتن ندارن، کار ندارن، اینا باید به حساب جرائم در محکمه بین المللی باید چیز ارجاش را به او حساب سرزی باید غور صورت بگیره و رسیدگی شوه. شما که خودتان قاضی هستین در رشته حقوق، یعنی چی دارین، مسلط هستین، تحصیل کردین، چقدر فکر میکنین میتونه جنبه عملی داشته باشه؟ یعنی اگر امی مثلا میتونه که به محکمه بین المللی باید ارجاع شوه که چرا در برابر زنهای افغانستان، دختر افغانستان به این شکل رفتار میشه، ای به اساس کدام است؟ به اساس که میگن طالبان میگن به اساس شریعت و دین اسلام، خب چنین چیزی نگفته. شریعت دین اسلام اجازه داده به حق به زن و دختر که تحصیل کنن، درس بخونن، کار کنن.
با توجه به مقدمه که شما هم با دوستا شریک کردین، یک نکته خوب است که یادآوری کنیم که گروه حاکم به گروه سره تحصیل خانما را نفی نمیکنن، بهانه تراشی ایشان بیشتر هست. امروز مسئله یونیفرم هست، شاید موضوع ترکیل مدرسی هست، شرایط اجتماعی هست، گاهی حتی موضوع ترانسپورت را بهانه میارن که چه فرصت های را ما میسر ساخته میتونیم تا دختر خانم ها با امون سهولت و امنیت بتانن تحصیل کنن. همیشه روی کرد گفتارشان به همین منوال بوده، یعنی در کل تحصیل دخترها را نفی نمی کنند که این یک هربه و یک وسیله به دست معترضین باشه یا جامعه جهانی باشه که برای طالب برخیزه و بگه چرا مانی تحصیل هستی. او دلیل خاص برای ممانعت نمیاره، بلکه شرایط را بهانه میارن که تایی متاسفانه حدود 2 سال هر قدر اگر شرایط تمزیق می بود، نوبت فامان می بود، اداره کشور مشکل می بود، باید شرایط به نحو تنظیم می شد که فرصت های تحصیلی بر خانوما به مون نحوه که خودشان میخواین میرسه شد، مثل که دانشگاه جدا سازی شد دختران مکاتب که طبعا از قبل جداگانه بود. صرف مسئله حجاب باقی میمونه که خوشبختانه کشور افغانستان، مردم افغانستان یک کشور اسلامی و مردم مسلمان و خانم های با حجاب هستند و یا هیچ مشکل با حجاب داشتن نداشتن تا حالا، هیچ کسی از حجاب خود بیزاری نکرده، حتی در غرب وقتی افغان همیه با اون حجاب خود نباشن، یعنی هیچ مشکل در یه راسته وجود نداره که با وجودی از این فشارهایی که بر علیه خانم ها وارد میشه و مسئله که شما طرح کرده این موضوع رسیدگی به محکمه جزای بین المللی، در واقع این موضوعات یک اندازه مورد بحث و قابل مکث است. البته در بعضی برخی از موارد ما هم روی موارد یعنی جستجوها و یعنی توجه خود را داشتیم که فعلا لازم نمی دارم از طریق توجه یعنی با جزئیات بریم، اما اصل بحث ای است که خواهی تا چی اندازه مواردی که بر علیه افغان ما واقع میشه شامل جرایم میشه و آن هم جرایمی که از سلطه و صلاحیت قضایی آی سی سی یا محکمه جزای بین المللی میتونه باشه.
بله.
نظر و مروری که ما با وضعیت حکم میداشته باشیم و ایره میخواییم مطابقت بدیم با حکم قانون، که قانون یا اساسنامه های بین المللی یا اساسنامه دادگاه بین المللی در این ارتباط چه نظری داره؟ آیا واقعا میتونیم عمل کرد گروه حاکم نسبت به خانوم ها را در کتگوری جرایم شامل حوزه قضایی محکمه بیاریم یا خیر؟ بیشتر از نظر من اعمالی که واقع میشه در بخلاف معاهدات بین المللی خصوصا سیدا هست که تبعیض علیه خانوم ها را بسیار رویش صحبت شده و معاهدات در نظر گرفته شده و هر عمل کرده را که نسبت به خانم ها به گونه تبعیض آمیز واقع میشه قابل غور دانسته که عمل کرده امروز طالبا یعنی به عموم مصداق برابری داره و این که تحت کدام کتگوری، میدانیم که چند مورد مشخص هست که دادگاه بین‌المللی صلاحیت رسیدگی قضایی را دارد. یکی از این موارد با عنوان یا وصف جرمی جنایت جنگی هست. بیشتر عمل کرده که گروه حاکم نسبت به خانما، نسبت به شرایط و اجتماعی حضور خانما، تحصیلشان، منع تحصیلشان، شکنجه ها، گرفتاری ها، بی سرنوشتی خانم ها بعد از گرفتاری، نبودن اطلاع بعد از گرفتاری، مواردی هست که یا رو میتونیم تحت کتگوری جرایم جنگی بریم. جرایم جنگی در اساسنامه روم بسیار به تفصیل با جزئیات آمده، وقتی به جزئیات قراتش میریم با اوجه دریافت میکنیم که آنچه که امروز واقع میشه میتونه تحت همین کتگوری جنایت جنگی در زیر سلطه قضایی و صلاحیت محکمه جزای بین المللی
قرار امور. بله، گفتن به اساس بند دوم ماده هفتم اساسنامه روم آنچه که در برابر زنها و دخترام تو که شما را اشاره کردین که شکنجه ها صورت میگیره وقتی که اینا میبرن صدای خدا میکشن زندانی میشن،
که میشه روزها و هفته ها از سرنوشت از یا خبر نمی باشه. در گزارش اخیری که داشتیم ای که کدام رسانه نشد که تحقیقا بذار ندارم، گزارش هست که در زندان و بازداشتگاه هایی که در ولایت های جوزجان، سمنگان، حتی بلخ در بعض جا وجود داره، چه فشارهایی بر خانم ها وارد میشه، چه واقعاتی در زندان میگذره یا در بازداشتگاه و توقیفخانه ها هست و آنچه که بعد از گرفتاری بی سرنوشتی هست، عدم اطلاع از سرنوشت از وا در دسترس خانواده ها، منع تحصیل، منع حضور در اجتماع، منع حق سیاسی و اجتماعی، تمامش تحت کتگوری جرم جنگی میتونه مورد غلط قرار بگیره. اما مهم این است که چقدر دادگاه بین المللی مصمم به این است که روی موضوع توجه داشته باشه.
بله.
خب اگر یک اندازه تخصصی تر صحبت کنیم، باید صلاحیت بررسی همچو قضایی را محکمه بین‌المللی باید در اول به مو سارنگولی یا دادستانیش که پس هم یعنی نسبت به سارنگول محکمه قیش قدم تر هست در محکمه بین‌المللی، که اگر محکمه بین‌المللی به این نتیجه برسه و معتقد به این شود که جرایم از ساحه صلاحیت قضاییش هست، صلاحیت بررسی قضایی را به سارنگول میده و سارنگول موضوعات را تعقیب کرده در پیشگاه محکمه تقدیم میکنه.
بله.
یعنی مسیر وجود داره، اساسنامه هم روشن هست. نسبت به بعض موارد دیگه وصف جرمی جرایم جنگی بهترین گزینه برای تعقیب است.
درست. شما قبلا در گفتارتان اشاره کردین، البته ایره که خب گفته میشه که طالبان دلیل از این که مثلا مکاتب دخترها را باز نمیکنه، یکی خب گفته شده که سر مکانیزم کار میکنیم، بعدا سر تغییر نصاب درسی این مسئله را گفتن و شما گفتن که همچنان مسئله ترانسپورتشن یا وسایل حمل و نقلشان از گرفتن از اینا از یک ساحه و انتقالشان به مکتب و اینا، در حالی که اگه این به حساب مشکل است، اما شنیده میشه گفته میشه که تعداد در عوض تعداد مدارس زیاد شده، مدرسه ها در هر گوشه و کنار کشور ساخته شده و پس ای هم خودش مصرف کار، ای هم خودش مستلزم وسایل ترانسپورتیشن یا وسایل حمل و نقل می باشه که خودش. ولی از جانب دیگه هم ایده هم هست که ادعا میکنن یا خود مردم افغانستان و همچنان انالیست ها که طالبان در واقع اینه میره همین مسئله را سیاسی ساختن و اما طوری که من قبلا گفتم هم که از دیدبان حقوق بشر میگه که این مسئله طالبان اصلا فقط یک بهانه است، مثل که در دوره سابق خودی بهانه را میکردن و تا در جریان 6 سال حکومت داری خود اصلا مکاتب باز نکردن بروی دخترها. به نظر شما آیا فکر میکنین که واقعا این سیاسی ساختن که البته در بدل از از جامعه جهانی از امریکا بگیرن خواست هایی که خود از اینا داره، مسئله بر رسمیت شناختنشان یکی از موضوعات عمده از پیششان که بر رسمیت شناخته شود که کمک ها از برخوردار شوند، یا این مسئله یا ای که اصلا همونطور که فکر میکنین که در گذشته هم نشد و ادعا میشه که طالبان اصلا معتقد نیستن که دخترها بالاتر از صنف 6 دیگه نیاز نیست که اینا برن مکتب و درس بخونن، 6 صنف یا سال تحصیل تعلیم برشان کفایت میکنه.
تشکر از سوال جامعه شما. علیز رومی، در ارتباط به موضوع شما اشاره کردین که موضوع حمل و نقل هست، ای که آقای رضی الله مجاهد بارباد بین صحبتهایشان اسم اشاره کردن که از ای که ما میخواییم به اصطلاح خانم ها مسئول باشه، ما روی پلان کار میکنیم که باید برشان ترانسپورت مناسب آماده بسازیم که بتانه یار از محلات درس تحصیلشان انتقال بده و هیچ گونه به اصطلاح خودشان خطرات اجتماعی متوجه خانم ها نباشه. وقت که شما اشاره کردیم، طبعا این در یک تناقض قرار میگیره. وقتی که مدارس هم میریم، طبعا مدارس در داخل محلات مسکنیشان نیست، طبعا به محلات دیگه رفت آمد میداشته باشن. اگر مشکل ترانسپورت باشه یا اجازه ندادن خانم ها به اینکه با ترانسپورت عامه یا به نحو جداگانه و فردی خودشان برن، حالا به مدارس هم میرن. اما یک تناقض هست بین گفتار تا عمل کرده گروه حاکمون که در مکاتب عمومی بهانه ترانسپورت پیش میارن و در مدارس دینی مشکل وجود ندارن. البته مدارس دینی چون یک کشور اسلامی هستیم یک ضرورت هست، اما نمیتونه جایگزین مکاتب عمومی باشه. مدرسه دینی درست هست برای ضروریات مسائل اسلامی،
بله.
هر قدر آموزش دیده شود عیب نداره، اما نمیتونه این را محدود بسازه که تنها مدرسه دینی کفایت کننده برای همین موضوعات تعلیمی و تحصیلی خانم هست. یک نکته را خوب سیاد آوری کنیم که در کتاب که آقای عبدالحکیم عفانی رئیس قضایی گروه حاکم که در ارتباط اساسات یا دستور العمل و نمو به اصطلاح سند عمومی که از طرف یا در نظر گرفته شده کتاب را که آقای عبدالحکیم عفانی نوشتن که کتابشان در عربی هست و توسط آقای دکتر رسالی محمد مصلح و فارسی ترجمه شده. وقتی با متن کتاب میریم دیدگاه های متفاوت در کتاب وجود داره، یعنی حتی آقای عقونی که عبدالحکیم عقونی که گفته میشه تسلط بسیار خوبه در فقه دارن و عربی هم کتاب نوشتن، یعنی میشه که به تواناییشان باور داشته باشید، اما باز هم در نوشتار خود به تناقض میرن. در یک مورد کاملا در خواندن دفترها را نفی میکنن، عدم ضرورتشان را میگن و ای که در چه اندازه نیاز به تحصیل دارن، اما موضوعات به اصطلاح آداب مسائل اسلامی و ادای مناسک اسلامی و ایتو موارد را اشاره میکنن و در کل علم دین را از علم دنیا جدا سازی میکنه و به این میگه که یعنی نیاز به علم دنیا علوم دنیاوی نیاز نیست، فقط تنها مسائل دینی و فقهی خود را تنظیم کنن کافی هست. اما در صحبت دیگه شاید در یک پاراگراف دو پاراگراف صفحه دو صفحه پس و پیش پس دوباره به این نظر میرسه که اصلا در آمدن خانم جواز نداره یا شرایط میسر شوه میتونه این وضعیت تغییر کنه، یعنی یک دیدگاه ثابت وجود نداره. و بین این دیدگاه های آقای عفانی و دیدگاه های رهبران گروه حاکم هم تفاوت های وجود داره. تا جایی که برداشت میشه تمامی رهبران به یک نظریه نیستن، هر کدامشون دیدگاه های خاص خود داره، حتی مخالفین و منتقدین در اون گروهی وجود داره. مثلا بعضی از رهبرانشون میبینیم که موافق هایی هستن و مثل آقای استانگزای به صراحت اعلام میکنن که باید دختر خانم درس کنن و در مخالفت خود در برابر تصمیم منع تحصیل دختر اعلام میکنن و برخی دیگه هم به این میخیزه که اصلا مثل آقای هنفی هیچ تحصیل دختر را نمیپذیره. به نظر من بنابر امی تناقضات و عدم وحدت نظر بین گروه حاکم این موضوع یک اندازه به حاشیه کشانیده شده و برش توجه صورت نمیگیره. و در ضمن که آیا موضوع یک موضوع سیاسی هست یا خیر، طبعا برداشت عمومی به امی است که موضوع به سیاست کشانیده شده و تا جایی که برداشت میشه، یعنی چون قبلا گفتم شد شاید روی حاکم و قدرت بیان شاید دیدگاهشان نسبت به 20 سال قبل متفاوت باشد، اما امروز تفاوت نکردن. شاید دیدگاهشان در ارتباط به خانم ها تفاوت نکرد، اما در سایر عرصه ها میبینیم که خیلی مدرن شدن امروز. از جنگنده های خود یا نمیدونم گروه نظامی خود، از طرز لباس پوشیدنشان، برخوردشان، ساختار و تشکیلاتشان کوشش میکنن اما هنگی های را نسبت به شرایط زمان برای خود ایجاد کنند. اما در این قسمت در قسمت تحصیل دخترها هیچ تفاوتی ایجاد نشده. این در گذشته هیچگاه مسئولیت پذیر نبودن. اگر واقع بینانه بگویم امروز میخواین که به نحو حکومت داری را نشان بدن در جهان، میخواین که خود را ثابت بسازن که ما کوشش میکنیم که مردم را روزی نگه داریم، برشان خدمات داشته باشیم، کوشش به این میکنن که نشان بدن در کل میخواین یک نظام داشته باشن. اما در دیگر افراد شاید اندکی کم و بیش تانستن کار کنن و میخواین کار کنن، اما در قسمت خانمان وقتی دیده میشه که کارشان اصلا قابل توجه نیست یا اصلا کار نکردن و روز تا روز یک قیدگیری ها بیشتر میشن و همین فهمیده میشه که نمیخواین خود را در این قسمت در جهان ثابت بسازن که یا واقعا مصمم به تحصیل دخترها هستن، بلکه نشان میدن ایره به نحوه یک با میشه گروگانگیری سیاسی بگویم که خانم ها را در گروه برسمیت شناختن خود قرار دادن تا کشورهای دیگه یک دونه کمک ها که از طرف کشورها فعلا هم جریان داره که گاهی وقت بعد از کشورها ای کمک ها را رد میکنه، اما آنچه که واقعیت هست و همه میدانند که افتوار چقدر پول به خزانیشان وارد میشه و این به نحو باجگیری سیاسی از جهان در برابر رسمیت شناختن خودشان یا داشتن اتفاقات و روابط بین‌المللی میتونه باشه.
شما گفتین باجگیری سیاسی یا گروگانگیری سیاسی به خاطر برسمیت شناختنشان، البته این یک موضوع است، اما اگر آنطور که شما گفتین و اکثریت به این معتقد هستن که، و همچنان خانم هیدر بارم گفتیم که اینا معتقد هستن که طالب ها اصلا باور ندارن و تحصیل دخترها بالاتر از صنف یا درس دخترها بالاتر از صنف 6، ای خب اگر مسئله باجگیری سیاسی یا گروگانگیری سیاسی و مرتبط میشه به رسمیت شناختنشان که برسمیت شناختن میشه یا نمیشه، وقتی برسمیت شناختن میشه اینا باز مکاتب دوباره باز میکنن، خانم ها اجازه میدن کار کنن، اما اگه بحث یا موضوع ای باشه که اصلا اینا معتقد نیستن، مثل که میگن در 20 سال گذشته هم نگذاشتن، ای چقدر نگران کننده است که تقریبا نصف قشر جامعه را از کسب از نعمت درس و تحصیل محروم بسازن یا محروم ساخته شوند، مخصوصا موجودیت زن در بخش تعلیم و تربیه، اما تا صنف 6 هم دختر کار را که اجازه دارن خب باید معلمشان زن باشه، یا مثلا در شفاخانه ها چقدر نیاز به وجود نرسای زن و دکترای زن است، اگر اینا بر از اینا اجازه دادن هم میشه وقتی که دختر بالاتر از صنف 6 دیگه نتونه تحصیل کنه، پس دکتر زن از کجا میشه، نرس زن از کجا میشه، که او خانم هایی که مریض میشه، زنها که مریض میشن اونا خود اجازه ندارن تحت حاکمیت طالبا که دکتر مرد اونا را تداوی کنه، پیش دکتر مرد برن اونا، بس دکتر زن هم نباشه. ای آیا اکثریتی که باشان صحبت کردیم در این قسمت زیادتر نگرانی خود ابراز میکنن که اگر چنین چیز باشه، یک اگه بخش گروگانگیری سیاسی باشه حسابش زیاد درست، احتمال از این موجود است که هر شود.
نکته بسیار مهم را اشاره کردین نجیبه جان، که ای که از یک جانب بهانه گیری است به خاطر رسمیت شناختن و از جانب دیگر اگر یه معتقد بینه باشه وقتی بهانه مرفوع شود چه واقع خواهد شد، بهانه مرفوع شد و جهان بشناسه.
بله.
اما این را میدانیم که جهان هم شرایط و پیشرفت های خود می داشته باشد در رسمیت شناختن، یا موضوع تحصیل خانم ها است، معیاری شدن نظام جدید بر اساس اسناد بین المللی هست، معیاری شدن شرایط زندگی و رفاه اجتماعی و ای که مثلا خانم ها برابری در حق حقوق سیاسی خود داشته باشه، یا میتونه تمامی پیشرفت ها باشه.
بله.
اما به نظر من، یعنی نظر دامو صحبت قبلی که داشتیم،
بله،
یعنی تناقض وجود داره در گفتارشان، یعنی
بله،
بین
تشکر، بله،
رهبر و
بله،
تضاد عقاید و برداشت ها و یا ذهنیت ها وجود داره.
بله.
میتونه که در صورتی که اگر با جهان یا به تفاهم برسن، امور رهبرایی که فعلا هم معتقد به این هستند باید دخترها درس بخونه، میتونه و چون جهان
بسیار تشکر،
سرنوشت سازی افغانستان همیشه نقش داشته و مطمئنم دارم خود داشت
نرگس
حافظ نقش بیشتر درست در حکومت داری زیاد خود داشت.
تشکر خانم افتاده، بسیار زیاد تشکر، یک جهان تشکر از وقتتان، وقت برنامه به پایان رسید، مهربانی کردین، انشاءالله در برنامه بعدی بادم با شما صحبت میکنیم. خدا نگهدارتان.
امیدوارستم که روزی مدل بزرگ علیه